بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا گن، زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ شروتاؤں، سدیو کی بھانتی کارکرم کا آرمب ہم قرآن مجید کی پوتر آیتوں سے کر رہے ہیں۔ آج آپ سورہ دہر کی تیسری سے لے کر گیارہویں آیتوں تک کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں محمد صدیق منشاوی۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، إنا هديناه السبيل إما شاكرا وإما كفورا، إنا أعتدنا للكافرين سلاسل وأغلالا وسعيرا، إن الأبرار يشربون من كأس كان مزاجها كافورا عينا يشرب بها عباد الله عينا يشرب بها عباد الله يفجرونها تفجيرا، يوفون بالنذر ويخافون يوما كان شره مستطيرا، ويطعمون الطعام على حبه مسكينا ويتيما وأسيرا، إنما نطعمكم لوجه الله لا نريد منكم جزاء ولا شكورا، نخاف من ربنا يوما عبوسا قمطريرا، فوقاهم الله شر ذلك اليوم ولقاهم نضرة وسرورا،
صدق اللہ العظیم۔
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیاوان ہے، ہم نے منوشے کو مارگ دکھا دیا ہے، اب چاہے وہ کرتگ رہے یا اکرتگ، ہم نے کافروں کے لیے زنجیریں، توق اور بھڑکتی ہوئی آگ تیار کر رکھی ہے۔ نشچے ہی پھلے لوگ ایسے پیالے سے پئیں گے جس میں کافور کی بھلی مہک کا مشرن ہوگا۔ وہ ایک سروت ہوگا جس سے اللہ کے وشیش بندے پئیں گے اور جہاں چاہیں گے اسے بہا کر لے جائیں گے۔ ایشور کے یہ بندے منت پوری کرتے ہیں اور اس دن سے ڈرتے ہیں جس کا دنڈ ویاپک ہوگا، اور وہ کھانے کی چاہت و آوشکتا رکھنے کے باوجود اسے محتاج، اناتھ اور قیدی کو کھلا دیتے ہیں اور کہتے ہیں، ہم تو کیول اللہ کی پرسنتا کے لیے تمہیں کھلاتے ہیں، انیتھا نہ تم سے کوئی بدلہ چاہتے ہیں نہ آبھار۔ ہمیں تو اپنے پالنہار کی اور سے ایک ایسے دن کا بھے ہے جو اتیانت کرور اور لمبا ہوگا۔ تو ایشور نے انہیں اس دن کی کڑائی سے بچا لیا اور انہیں تازگی و پرسنتا پردان کی۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔ آج شنیوار ہے، اس فند کی ساتھ رجب کی 24 اور فروری کی 26 تاریخ۔ شوتو، ہمارا یہ کاریکرم آپ شارٹ وے میں 31 میٹر بینڈ برابر 9390 کلو ہرٹز پر سن رہے ہیں۔ ہمارے آج کے کاریکرم کی روپ ریکھا نوٹ کریں۔ سب سے پہلے آپ سماچار سنیں گے، اس کے پشچات راجنیتک چرچا کا دینک کاریکرم ہوگا، اس کے پشچات آپ امام موسیٰ کاظم علیہ السلام کی شہادت کے دکھد اوسر پر سنیں گے ہمارا وشیش کاریکرم، اور سبھا کے انت میں اور سنیں گے سپتاہک کاریکرم اجوال بھوش۔ شوتاؤ، یہ تو تھی ہماری آج کے کاریکرم کی روپ ریکھا، اور اب آپ کچھ ہی کھڑوں میں ریڈیو تہران سے سماچار سنیں گے۔ اور اب آپ محمد مہدی سے سماچار سنیے۔ بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ روئٹرز نے دعویٰ کیا ہے کہ روس کے 1000 سینک مارے گئے ہیں۔ روس نے کہا ہے کہ پشچم کے ساتھ کوٹنک سمبندھوں کی کوئی ضرورت نہیں ہے۔ علی شمخانی کا کہنا ہے کہ وشو کے یدھوں اور سنکٹوں کی ذمہ داری پشچم پر آتی ہے۔ امریکی راشٹرپتی جو بائیڈن نے یوکرین کے لیے تتکال سینی سہایتا کا اعلان کیا ہے۔ اور اب آپ وستار سے سماچار سنیے۔ روئٹرز نے بتایا ہے کہ روس نے اب تک اس دیش کے مارے جانے والے سینکوں کی سنکھیا پرکاشت نہیں کی ہے۔ ادھر راشٹر سنگھ نے گھوشنا کی ہے کہ اب تک یوکرین میں 25 عام ناگرک مارے گئے ہیں جبکہ 120 انے گھائل ہوئے ہیں۔ سماچار ایجنسی روئٹرز نے یوکرینی ادھیکاریوں کے حوالے سے بتایا ہے کہ اب تک 1000 سے ادھک روسی سینک مارے جا چکے ہیں۔ سوتروں کے انوسار یوکرین کی راجدھانی کیو میں لگ بھگ 15-20% ہی لوگ بچے ہیں، اور سارے لوگ سرکشت استھانوں کی اور بھاگ گئے ہیں۔ روسی راشٹرپتی ولادیمیر پوتین نے 24 فروری کو ٹی وی سمبودھن میں دون باس میں سینک کارروائی کی سوچنا دی تھی، اور یوکرینی سینکوں کا آہوان کیا تھا کہ وہ ہتھیار ڈال کر اپنے گھروں کو چلے جائیں۔ امریکی راشٹرپتی جو بائیڈن نے روسی راشٹرپتی کے نرڑے کی پرتکریا میں کہا ہے کہ دنیا روس کو ذمہ دار سمجھے گی۔ پوتین نے پہلے سے تیار کاریکرم کے تحت یدھ کا چین کیا ہے جس سے بھاری جانی و مالی چھتی ہوگی۔ سماچار ایجنسی ایرنا کی رپورٹ کے انوسار یوکرین کے راشٹرپتی ولودیمیر زیلنسکی نے اس دیش کے سینکوں سے کہا ہے کہ وہ نہ تو ہتھیار ڈالیں اور نہ ہی پیچھے ہٹیں، پھر بھی یوکرین کے سینک ساموہک روپ سے ہتھیار ڈال رہے ہیں۔ روسی ٹی وی چینل نے اس بات کی خبر دی ہے کہ یوکرینی سینک دونباس چھیتر میں آتم سمرپن کر رہے ہیں۔ روسی ٹی وی پر ہتھیار ڈالنے والے یوکرینی سینکوں کو ایک بڑے ہال میں دکھایا گیا، اور وہ लुगांस्की के व्यवहार से प्रसन्न हैं और उनमें से कुछ अपने परिजनों से फोन पर बात कर रही हैं। अली शमखानी का कहना है कि विश्व के युद्धों और संकटों की जिम्मेदारी पश्चिम पर आती है। ईरान की राष्ट्रीय सुरक्षा की उच्च परिषद के सचिव ने कहा है कि जब पश्चिम विभिन्न शैलियों से देशों की राष्ट्रीय सुरक्षा को चोट पहुंचाने की कोशिश करता है तो फिर युद्धों और संकटों का जिम्मेदार भी वही है। अली शमखानी ने यूक्रेन संकट के संबंध में कहा कि युद्ध से अधिक घिनौनी कोई चीज नहीं है, किंतु देखना यह है कि इसका जिम्मेदार कौन है। उन्होंने ट्वीट किया कि शेयर बाजारों का गिरना और तेल एवं ऊर्जा की कीमतों में वृद्धि ने दर्शा दिया कि ये बातें पश्चिमी हितों को भी गहरा आघात लगाएंगी। इससे पहले ईरान के विदेश मंत्री हुसैन अमीर अब्दुल्लायान कह चुके हैं कि वर्तमान यूक्रेन संकट की जड़ें नेटो की उकसावे वाली कार्रवाइयों में निहित हैं। ईरान के गुप्तचर मंत्री का कहना है कि अमेरिका द्वारा अपनी साख को बचाने के असफल प्रयास का एक नमूना यूक्रेन संकट है। हुज्जतुल इस्लाम वल मुस्लिमीन सैयद इस्माइल खतीब ने कहा कि अपनी गिरती साख को बचाने के अमेरिका के सारे प्रयास विफल होते जा रहे हैं। उन्होंने कहा कि यूक्रेन संकट इसका बहुत स्पष्ट उदाहरण है। ईरान के गुप्तचर मंत्री ने कहा कि अपने पश्चिमी घटकों के साथ अमेरिका नेटो को केंद्र बनाकर एक नया गठबंधन बनाना चाहते हैं। उनका कहना था कि हमने देखा कि बेहिसाब धन खर्च करने के बावजूद अमेरिका को किस तरह से अपमानजनक ढंग से अफगानिस्तान, इराक और सीरिया से निकलना पड़ा। हुज्जतुल इस्लाम वल मुस्लिमीन सैयद इस्माइल खतीब ने बताया कि यूक्रेन को सदस्यता देने से नेटो का इरादा रूस और चीन को घेरना था। उन्होंने कहा कि अगर अमेरिका इतना ही मजबूत होता तो अफगानिस्तान और यमन में अपनी शक्ति का प्रदर्शन कर सकता था। ईरानी विदेश मंत्री के अनुसार हम पश्चिमी एशिया में नेटो के सदस्यों की कमजोरी के साक्षी हैं। ईरान के गुप्तचर मंत्री ने कहा कि पूर्व की ओर नेटो का विस्तार तनाव बढ़ने के साथ ही साथ अमेरिकी वर्चस्व का विरोध करने वाले स्वतंत्र देशों के गंभीर खतरा है। ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं। हिजबुल्लाह के एक नेता ने कहा है कि बीच रास्ते में अपने साथियों को छोड़कर भागने में अमेरिका बहुत माहिर है। लेबनान के हिजबुल्लाह आंदोलन के कार्यकारी परिषद के प्रमुख ने कहा कि यूक्रेन संकट ने सिद्ध कर दिया कि अमेरिका अपने घटकों को पहले तो युद्ध के लिए उकसाकर युद्ध तक ले जाता है और जब वास्तव में युद्ध की बात सामने आती है तो वह पीछे हट जाता है। अली दामूश ने शुक्रवार को कहा कि अमेरिकियों ने पहले तो यूक्रेन को रूस के साथ युद्ध के लिए उकसाया। उन्होंने कहा कि जब वास्तव में युद्ध का नंबर आया तो अमेरिकी राष्ट्रपति बाइडेन कहने लगे कि हम युद्ध करना नहीं चाहते। हिजबुल्लाह के नेता का कहना था कि इतिहास गवाह है कि अमेरिका अपने घटकों को उकसाकर रण क्षेत्र तक ले जाता है और जैसे ही युद्ध आरंभ होता है वो पीठ दिखाकर पीछे हट जाता है। उन्होंने कहा कि अमेरिका ने ऐसा ही अफगानिस्तान में अपने घटकों के साथ किया, उसके बाद लेबनान में अपने गुर्गों को अकेला छोड़ दिया और अब उसने यूक्रेन के साथ भी ऐसा ही किया। हिजबुल्लाह आंदोलन की कार्यकारी परिषद के प्रमुख अली दामूश ने कहा कि वर्तमान समय में यूक्रेन का संकट और विगत में इस जैसे कई संकटों ने सबके लिए ये सिद्ध कर दिया कि अमेरिका भरोसे के लायक नहीं है। उन्होंने कहा कि अमेरिका पर कभी भी भरोसा नहीं किया जा सकता। अमेरिकी राष्ट्रपति जो बाइडेन ने यूक्रेन के लिए तत्काल सैन्य सहायता का ऐलान किया है। फॉक्स न्यूज के अनुसार यूक्रेन पर रूस के हमले के 3 दिनों के बाद अमेरिकी राष्ट्रपति ने आदेश जारी किया है कि यूक्रेन के लिए तत्काल सैन्य सहायता भेजी जाए। इस सैन्य सहायता की राशि $600 मिलियन बताई जा रही है, हालांकि अभी तक ये केवल घोषणा ही है। अमेरिकी राष्ट्रपति की तत्काल सहायता की घोषणा से पहले अमेरिकी विदेश मंत्री एंटनी ब्लिंकन ट्वीट कर चुके हैं कि हमने अपने घटकों के साथ मिलकर रूस को सबक सिखाने के लिए मॉस्को विरोधी भूतपूर्व प्रतिबंध लगा दिए हैं। इससे पहले यूरोपीय संघ के अधिकारी आपातकालीन बैठक करके यूक्रेन पर रूस के हमले की कड़े शब्दों में निंदा कर चुके हैं। उनका कहना है कि हमने भी रूस के विरुद्ध कड़े प्रतिबंध लगा दिए हैं। ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं। अमेरिकी विदेश मंत्रालय के प्रवक्ता ने कहा है कि जो देश सदस्यता के इच्छुक हैं उनके लिए नेटो के दरवाजे खुले हुए हैं। नेट प्राइस ने कहा कि हर देश अपनी आंतरिक और विदेश नीति निर्धारित करने के लिए स्वतंत्र है। फिनलैंड और स्वीडन की ओर से नेटो के सदस्यता के बारे में अमेरिकी विदेश मंत्रालय के प्रवक्ता ने कहा कि इसका फैसला इन दोनों देशों को ही करना है। उन्होंने ये भी कहा कि अगर कोई भी देश नेटो का सदस्य बनना चाहता है तो मामला फिर नेटो से संबंधित है, किसी अन्य देश से इसका कोई संबंध नहीं है। ज्ञात रहे कि इस बारे में रूस की ओर से ऐलान किया जा चुका है कि नेटो में स्वीडन और फिनलैंड की सदस्यता के बुरे परिणाम सामने आएंगे। रूस का कहना है कि इस संबंध में मास्को चुप बैठने वाला नहीं है। क्रेमलिन के अनुसार स्वीडन और फिनलैंड के नेटो में शामिल होने के बहुत ही भयानक परिणाम सामने आएंगे। इसी बीच रूस के विदेश मंत्रालय की प्रवक्ता मारिया जाखारोवा ने अमेरिकी विदेश मंत्रालय के प्रवक्ता के बयान पर अपनी प्रतिक्रिया में कहा है कि इन दोनों देशों की नेटो में सदस्यता की ओर से जो जवाब आएगा वो बहुत कड़ा होगा। पश्चिम के साथ कूटनीतिक संबंधों की कोई जरूरत नहीं है, उसकी संपत्तियों को जब्त कर लिया जाएगा। रूस की राष्ट्रीय सुरक्षा के प्रमुख सहायक मेदवेदेव ने कहा है कि उनके देश को पश्चिम के साथ कूटनीतिक संबंधों की कोई जरूरत नहीं है और रूस में पश्चिमी देशों की पूंजियों व संपत्तियों का राष्ट्रीयकरण किया जा सकता है। समाचार एजेंसी फार्स की रिपोर्ट के अनुसार दिमित्री मेदवेदेव ने आज शनिवार को ऐलान किया है कि उनके देश को पश्चिम के साथ डिप्लोमेटिक संबंधों की कोई जरूरत नहीं है। उन्होंने रूस के खिलाफ पश्चिमी देशों के प्रतिबंधों की प्रतिक्रिया में कहा कि पश्चिमी देशों की कंपनियों और व्यक्तियों की समस्त संपत्तियों को जब्त किया जा सकता है और उन कंपनियों की संपत्तियों का राष्ट्रीयकरण भी किया जा सकता है जिनका पंजीकरण यूरोपीय यूनियन और अमेरिका के नाम से किया गया है। इसी प्रकार उन्होंने कहा कि यूक्रेन में रूस का विशेष सैन्य ऑपरेशन नतीजा हासिल होने तक जारी रहेगा। रूसी संचार माध्यमों ने दावा किया है कि यूक्रेन के राष्ट्रपति वोलोदोमीर जेलेंस्की ने राजधानी कीव छोड़ दिया है। समाचार एजेंसी इरना की रिपोर्ट के अनुसार रूसी टीवी ने ब्रेकिंग न्यूज में ऐलान किया है कि जेलेंस्की ने कीव छोड़ दिया है और इस समय वो राजधानी से बाहर जमीन के नीचे एक शरण स्थली में मौजूद हैं। और अंत में यह समाचार कि इसराइल का एक छोटा विमान दुर्घटनाग्रस्त हो गया जिसमें सवार दो व्यक्तियों की मौत हो गई। इसराइली संचार माध्यमों ने बताया है कि ज़ायोनिस्ट शासन का एक छोटा विमान अवैध अतिरिक्त फिलिस्तीन में गिर गया। ज़ायोनिस्ट शासन के टीवी चैनल 12 ने बताया है कि यह विमान शनिवार की सुबह रिशून लित्सियून क्षेत्र से उड़ा था और मास्ता क्षेत्र में गिर गया और उसमें सवार दो व्यक्तियों की मौत हो गई। और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
ये प्रसारण आप रेडियो तेहरान की हिंदी सेवा से सुन रहे हैं। दोस्तों, कार्यक्रम राजनीतिक चर्चा लेकर मैं सैयद मिसम आपकी सेवा में हाजिर हूँ। यूक्रेन पर रूस के हमले के बाद युद्ध की ये आग भड़कती ही जा रही है। पेश है एक रिपोर्ट रविश जैदी की जबानी।
यूक्रेन युद्ध की आग अब घर घर पहुंच गई है। रूसी सेना के क्यू पहुंचने पर तीसरे दिन युद्ध भीषण चरण में पहुंच गया है। इसी तरह रूसी टैंकों के क्यू के उपनगरीय इलाकों में पहुंचने पर रूसी सेना ने तोपों और मिसाइलों से अपने हमलों को तेज कर दिया है। रूसी रक्षा मंत्रालय के प्रवक्ता का कहना है कि शनिवार शाम तक यूक्रेन के 821 सैन्य प्रतिष्ठानों को पूरी तरह नष्ट कर दिया गया है। साथ ही रूस ने अब लंबी दूरी वाले सटीक मिसाइलों के जरिए क्यू और अन्य स्थानों पर मौजूद यूक्रेन के सैन्य ठिकानों को निशाना बनाया है। ऐसी स्थिति में कि जब मॉस्को अपने निर्धारित लक्ष्य की ओर तेजी से आगे बढ़ने की बात कर रहा है, वहीं यूक्रेन के राष्ट्रपति ने भी एक वीडियो जारी करके अपने देश के सैनिकों से अपील की है कि वो रूसी सेना का मुकाबला जारी रखें। इस बीच शुक्रवार शाम को व्लादिमीर पुतिन ने वीडियो कॉन्फ्रेंसिंग के जरिए रूस की राष्ट्रीय सुरक्षा परिषद के सदस्यों से बातचीत में इस स्थिति के लिए पश्चिमी देशों को जिम्मेदार ठहराते हुए यूक्रेन के सैनिकों को एक नसीहत भी की है। पुतिन ने कहा कि यूक्रेनी सेना सत्ता अपने हाथ में ले ले, क्यूब में मौजूद नशेड़ियों और नाजियों के उस झुंड से दूर रहें जिन्होंने यूक्रेनी जनता को बंदी बना रखा है, क्योंकि वो समझौता नहीं करना चाहते। हम सेना के साथ किसी अच्छे समझौते तक पहुंच सकते हैं। यूक्रेन में मौजूद नाजी आतंकवादियों की तरह काम करते हैं। वो अपने ही देश के लोगों के खिलाफ हमला करने की योजना बना रहे हैं, जिसका आरोप वो रूस पर लगाएंगे। इस बीच रूस की विदेशी खुफिया सेवा के प्रमुख सरगेई नारी शकिन ने कहा कि अमेरिका का निशाना चूक गया है। नारी शकिन ने कहा कि रूस यूक्रेन को मॉस्को के खिलाफ वाशिंगटन के हाथों की कठपुतली नहीं बनने दे सकता, जो बाद में रूस की पीठ में खंजर घोपने का काम करे। वहीं मॉस्को में युद्ध विरोधी लगातार विरोध प्रदर्शन कर रहे हैं और मांग कर रहे हैं कि रूस यूक्रेन में अपने सैन्य ऑपरेशन को समाप्त करे। यह ऐसी स्थिति में है कि रूस पर पश्चिम देशों द्वारा लगाए जाने वाले प्रतिबंधों ने अब व्यापक रूप ले लिया है, लेकिन रूस की विदेश मंत्रालय की प्रवक्ता ने प्रतिबंधों को प्रभावहीन बताया है। वहीं संयुक्त राष्ट्र संघ सुरक्षा परिषद शुक्रवार रात रूस के साथ अमेरिका, पश्चिमी देशों और यूक्रेन के साथ कूटनायिक युद्ध का अखाड़ा बना दिखाई दिया।
नाम конечно трудно тягаться с Соединёнными Штатами।
यूएन सुरक्षा परिषद में रूस के राजदूत वसीली नबेंजिया ने कहा कि अमरीकियों को इन घटनाओं के बारे में नैतिक सलाह देने का कोई अधिकार नहीं है, क्योंकि दुनिया भर के देशों पर आक्रमण और सैन्य हमला करने की संख्या के मामले में किसी भी देश की तुलना अमेरिका से नहीं की जा सकती है। ऐसी स्थिति में कि जब रूस ने यूक्रेन की सेना से अपील की है कि अगर यूक्रेनी सेना अपने हथियार डाल देती है तो और ज्यादा खून खराबे को रोका जा सकता है, वहीं क्यूब में यूक्रेन सेना के अलावा आम लोगों के बीच भी हथियारों को बांट दिया गया है, जिसके बाद ये माना जा रहा है कि आने वाले समय में झड़पों में और ज्यादा तीव्रता आएगी। मॉस्को से IRIB के लिए सैयद अली दराबी की रिपोर्ट।
यूक्रेन पर रूस के हमले के बाद अमेरिका और पश्चिमी देशों ने मॉस्को के खिलाफ कड़े प्रतिबंधों की घोषणा की है। जायजा ले रहे हैं कायम रिजवी।
यूक्रेन पर रूस के हमले के बाद पश्चिम ने मॉस्को के विरुद्ध प्रतिबंधों की घोषणा की है। आइए देखते हैं कि ये प्रतिबंध कितने प्रभावी सिद्ध हो सकते हैं। यूक्रेन पर हमले के पश्चात पश्चिमी नेताओं ने रूस के विरुद्ध प्रतिबंधों की नई घोषणा की है। यूरोपीय संघ के अधिकारियों ने रूस के वित्तीय, ऊर्जा और परिवहन क्षेत्रों को अपने प्रतिबंधों में शामिल किया है। फ्रांस के विदेश मंत्री का कहना है कि इन प्रतिबंधों का मुख्य उद्देश्य रूस को आर्थिक दृष्टि से पंगु बनाना है। कनाडा ने भी रूस के विरुद्ध प्रतिबंध लगाए हैं। यूक्रेन पर हमले के बहाने अमेरिका ने भी रूस पर अभूतपूर्व प्रतिबंधों की घोषणा की है। अमेरिका का मानना है कि यह प्रतिबंध रूस को वैश्विक वित्तीय प्रणाली से अलग थलग कर देंगे और इनसे अत्याधुनिक तकनीक तक मॉस्को की पहुंच बाधित हो जाएगी। अमरीकी अधिकारियों के अनुसार रूस के विरुद्ध प्रतिबंध रूसी अर्थव्यवस्था को आधुनिक बनाने के पुतिन के महत्वाकांक्षी इरादे पर लगाम लगाएंगे। अमरीका का ये भी कहना है कि वो रूस के दो बड़े वित्तीय संस्थानों साइबर बैंक और VTB पर प्रतिबंध लगाएंगे, जिनके पास 750 अरब डॉलर से अधिक की संपत्ति है। VTB के मामले में वित्तीय प्रणाली से जुड़ी सारी संपत्तियों को फ्रीज कर दिया जाएगा और साइबर बैंक के संबंध में अमरीकी वित्तीय प्रणाली तक इसकी पहुंच समाप्त कर दी जाएगी। क्योंकि अमेरिका ने पहले ही रूस के विरुद्ध प्रतिबंधों की घोषणा कर दी थी, इसलिए ऐसा लगता है कि मॉस्को ने किसी सीमा तक इसके लिए अपनी तैयारी कर रखी है। रूस के विदेश मंत्रालय ने ऐलान किया है कि प्रतिबंधों के विरुद्ध वो कड़े कदम उठाएगा। अगर रूस के विरुद्ध यूरोपीय प्रतिबंधों की बात की जाए तो इस बारे में यह कहा जा सकता है कि रूस की गैस पर यूरोप की काफी निर्भरता है। ऐसे में यूरोपीय संघ रूस के विरुद्ध कड़े प्रतिबंध लगाने की स्थिति में नहीं दिखाई दे रहा है। वर्तमान समय में जब यूरोप में कड़ाके की सर्दी पड़ रही है, गैस की आपूर्ति में विघ्न वहां के लिए बहुत ही हानिकारक सिद्ध हो सकता है। शायद यही कारण है कि यूरोप में रूस पर प्रतिबंध लगाए जाने को लेकर सारे देश एकमत नहीं हैं। यूरोप की जरूरत की 40% गैस की आपूर्ति रूस ही करता है। यदि उस पर प्रतिबंध लगाए जाते हैं तो फिर बदले में वो गैस की आपूर्ति को रोक सकता है। यही कारण है कि कई यूरोपीय देश रूस के विरुद्ध प्रतिबंधों, विशेषकर स्विफ्ट पर प्रतिबंधों के हित में दिखाई नहीं दे रहे हैं। राजनीतिक विश्लेषकों का ये कहना है कि रूस के विरुद्ध पश्चिम के आर्थिक प्रतिबंध ऐसी दोधारी तलवार की तरह है जो दोनों पक्षों को प्रभावित कर रही है। यूक्रेन युद्ध को आरंभ हुए अभी कुछ ही दिन गुजरे हैं, किंतु अंतर्राष्ट्रीय स्तर पर बहुत सी चीजों की कीमतों में वृद्धि हो गई है। इस संबंध में अपनी चिंता जाहिर करते हुए विश्व मुद्रा कोष IMF के प्रमुख का कहना है कि ये विषय न केवल क्षेत्रीय अर्थव्यवस्था के लिए बल्कि वैश्विक अर्थव्यवस्था के लिए भी बहुत खतरनाक सिद्ध हो सकता है।
और अब रुख करते हैं भारत का। भारत प्रशासित जम्मू कश्मीर के करगिल इलाके में कर्नाटका में हिजाब पर बैन के खिलाफ प्रदर्शन हुए हैं। ब्यौरा दे रहे हैं श्रीनगर से सिप्ते हसन।
सीमावर्ती क्षेत्र करगिल में कर्नाटक राज्य में पेश आई घटना, जिसमें कथित रूप से लोगों ने निकाब की बेहरमती की है, उनके समर्थन में जोरदार प्रदर्शन हुए। ये प्रदर्शन इस्लामिया सुकूल करगिल ने किए थे। इस अवसर पर लोगों ने नई दिल्ली पर बल दिया कि वो ऐसी घटनाओं पर फौरी तौर पर रोक लगाएं। धार्मिक नेताओं ने कहा कि इस्लाम में निकाब जरूरी है और हमें अपनी धार्मिक जिम्मेदारी निभाने की इजाजत होनी चाहिए। उन्होंने कहा कि जो भी घटनाएं घट रही हैं उससे हमारे दिल दुखी हुए हैं।
हिजाब जो है एक फ़र्द के लिए एक आइनी हक रखते हैं, तो हमारे यहाँ से ये कहना है कि सबसे पहले इस आइनी हक को बरकरार रखें।
इस्लामिया सुकूल के विभिन्न धार्मिक नेताओं ने इस अवसर पर अपने भाषण में नई दिल्ली के मौजूदा प्रशासन पर बल दिया कि वो इस नीति पर रोक लगाने के लिए अपने असर रसूख का इस्तेमाल करें। उल्लेखनीय है कि कर्नाटक में जो घटना घटी है, जिसमें कथित रूप से छात्राओं से कहा गया है कि वो स्कूल यूनिफॉर्म में निकाब का उपयोग अमल में नहीं ला सकते हैं, अब एक बड़ी कंट्रोवर्सी पैदा हुई है और इस हवाले से जम्मू कश्मीर में भी जोरदार प्रदर्शनों के समाचार प्राप्त हुए हैं। और इस हवाले से सबसे बड़ा प्रदर्शन इस्लामिक स्कूल करगिल में आयोजित हुआ, जिसमें भारी संख्या में लोगों ने भाग लिया। इस्लामिक स्कूल के धार्मिक नेताओं ने कहा कि अगर फौरी तौर पर इन घटनाओं को नहीं रोका गया तो इसके गंभीर परिणाम निकलेंगे। इस बीच जम्मू कश्मीर में हिंसक घटनाओं का क्रम भी जारी है। दक्षिणी कश्मीर में भारतीय सुरक्षा बलों के साथ एक मुठभेड़ में दो अलगाववादी छापामारों के हताहत होने की सूचना है, जिनके नियंत्रण से भारी मात्रा में असला और गोला बारूद बरामद करने का भी दावा किया गया। سبت محمد حسن، ریڈیو تہران، سری نگر۔
اسی کے ساتھ راجنیتک چرچا سماپت ہوئی۔ यह प्रसारण आप रेडियो तेहरान की हिंदी सेवा से सुन रहे हैं। अब प्रस्तुत है एक विशेष कार्यक्रम, उसके बाद आप सुनेंगे अंतिम कार्यक्रम उज्जवल भविष्य।
دوستو، امام موسیٰ کاظم علیہ السلام کی شہادت کے دکھد اوسر پر وشیش کارکرم کے ساتھ آپ کی سیوا میں اپستھت ہیں۔ اس دکھد اوسر پر ریڈیو تہران آپ سب کی سیوا میں ہاردک سنویدنا پرستت کرتا ہے۔ مریم مہر دادی اور سید مسم کا سلام سویکار کیجیے۔
دوستو، جیسا کہ آپ سب کو گیاد ہے کہ رجب کا مہینہ چل رہا ہے، جہاں یہ برکتوں کا مہینہ ہے، وہیں یہ اس بات کی یاد دلاتا ہے کہ اسی مہینے میں پیغمبر اسلام کے پوتر امام موسیٰ کاظم علیہ السلام شہید ہوئے تھے۔ یہ وہ مہینہ ہے جو اس بات کی یاد دلاتا ہے کہ امام موسیٰ کاظم علیہ السلام سالوں اندھیرے کارواس میں بتائے تھے۔ امام موسیٰ کاظم علیہ السلام امام جعفر صادق علیہ السلام کے بیٹے اور امام رضا علیہ السلام کے پتا ہیں۔
امام موسیٰ کاظم علیہ السلام کی سب سے پرسدھ اپادھی باب الحوائز ہے۔ اس کی وجہ یہ ہے کہ امام موسیٰ کاظم علیہ السلام کے در سے کبھی بھی کوئی خالی ہاتھ اور نراش واپس نہیں گیا۔ آج وہ دن ہے جب امام موسیٰ کاظم علیہ السلام کا روضہ ان کے شردھالوں سے بھرا پڑا ہے۔ آج امام موسیٰ کاظم علیہ السلام کے روضے میں آنے والوں کو پتا ہے کہ وہ اس امام کے روزے میں آئے ہیں جہاں سے کوئی بھی خالی ہاتھ واپس نہیں جاتا ہے۔
امام موسیٰ کاظم کی امامت کا کال بہت کٹھن تھا۔ عباسی شاسک امام موسیٰ کاظم کی امامت کے 35 ورشوں کے دوران پیغمبر اسلام اور ان کے پوتر پریجنوں سے پریم کرنے والوں سے کڑا برتاؤ کرتے تھے، انہیں جیل میں ڈالتے اور یاتنائیں دیتے تھے۔ عباسی شاسک بھرشٹاچار، اتیاچار اور برائی کے پرتیک تھے۔ وہ جنتا کے پیسوں سے ایشوریہ اور بھوگ ولاس کا جیون ویتیت کرتے تھے، جبکہ لوگ نردھنتا میں جیون گزار رہے تھے۔ وہ جان بوجھ کر لوگوں، وشیش کر علوی مسلمانوں کو نردھنتا میں جیون بتانے پر بادھ کرتے تھے، تاکہ وہ ایسا نہ ہو کہ امام موسیٰ کاظم علیہ السلام کی امامت کے لیے اٹھ کھڑے ہوں اور ان کی سرکار کا انت کر دیں۔ وہ سبھاؤں میں کھلے عام شراب پیتے تھے اور سوئم کو اسلامی شاسک بھی کہتے تھے۔ عباسی خلیفاؤں نے پیغمبر اسلام اور ان کے پوتر پریجنوں سے پریم کرنے والے ہزاروں لوگوں کی ہتیا کر کے ستہ کی باغ ڈور اپنے ہاتھ میں لے لی تھی، اور انہوں نے اپنے ویوہار سے درشا دیا کہ وہ بھی اموی شاسکوں کی بھانتی پیغمبر اسلام اور ان کے پوتر پریجنوں سے پریم کرنے والوں سے دشمنی کرتے ہیں، اور اس سمبندھ میں انہوں نے بھی کسی پرکار کے پریاس میں سنکوچ سے کام نہیں لیا۔
اتیاچاری شاسک ہارون رشید کا کال عباسی شاسکوں کی ستہ کا چرم بندو تھا۔ یہ وہ سمے تھا جب عباسی خلیفاؤں نے اپنی سرکار کے شاسن چھیتروں میں وستار کیا اور ان کی سرکار سب سے امیر سرکاروں میں تھی۔ یہاں تک کہ روم کے شاسک بھی عباسی خلیفاؤں کے لیے ٹیکس بھیجتے تھے، اور ہارون ان پیسوں کا پریوگ جنتا پر کرنے کے بجائے اپنے ایشوریہ پورن جیون پر کرتا تھا۔ ہارون کھانے پینے اور موج مستی کی بڑی سے بڑی سبھا آیوجت کرنے کا آدیش دیتا تھا۔ اس پرکار کے کاریوں پر وہ بہت ادھک پیسہ خرچ کرتا تھا، اور ساتھ ہی لوگوں میں یہ دکھانے کا پریاس کرتا تھا کہ وہ اسلامی شاسک ہے۔
عباسی خلیفہ وشیش کر ہارون لوگوں کا دھیان وشدھ اسلام سے بھٹکانے کے لیے بہت پریاس کرتے تھے۔ عباسی خلیفہ پیغمبر اسلام اور ان کے پوتر پریجنوں سے جو اتنی ادھک دشمنی کرتے تھے اس کی ایک وجہ شدھ اسلام تھا۔ وہ جانتے تھے کہ وہ شدھ اسلام لوٹ کھسوٹ اور لوگوں کا مال کھانے کی انومتی نہیں دیتا ہے، اور وشدھ اسلام لوگوں پر انیائے کرنے کا گھور ورودی ہے۔ ستہ کی باگ ڈور اتیاچاری عباسی خلیفاؤں کے ہاتھ میں تھی، پھر بھی وہ لوگوں سے ڈرتے تھے کہ کہیں لوگ ان کی اتیاچاری سرکار کے خلاف آندولن نہ کر دیں۔ اس لیے وہ ہمیشہ عام لوگوں کے علاوہ ان کا بھی دمن کرتے تھے جن کے بارے میں ذرا سی بھی سمبھاونا ہوتی تھی کہ یہ ہماری سرکار کے ورودھ آندولن و پرتیرودھ کر سکتا ہے۔
حالانکہ سارے عباسی خلیفہ بہت مکار اور پاکھنڈی تھے، پرنتو ہارون رشید ان میں سب سے ادھک مکار تھا۔ وہ جھوٹی حدیثیں گڑھنے والوں اور من گڑھنت کہانیاں سنانے والوں کو پیسہ دیتا تھا تاکہ وہ اپنی حدیثوں اور کہانیوں کے مادھیم سے لوگوں کا دھیان واستوک اسلام سے دور ہٹائے۔ ہارون رشید کے زمانے میں دگ بھرمت بہت گٹ استتو میں آ گئے تھے۔ عباسی خلیفہ بہت اچھی طرح جانتے تھے کہ پیغمبر اسلام اور ان کے پوتر پریجن وشدھ اسلام کے سروت ہیں، ایشوریہ گیان کے اتھا ساگر ہیں، کوئی بھی ان کے جیسا نہیں ہے۔ وہ بہت اچھی طرح جانتے تھے کہ اسلامی سرکار کا واستوک حقدار پیغمبر اسلام کے پوتر پریجن ہیں، نہ کہ وہ، پرنتو دنیا کی موہ اور ستہ کی لالچ نے انہیں اندھا کر دیا تھا۔ وہ حق کو جانتے تھے، پھر بھی انہوں نے پیغمبر اسلام کے پوتر پریجنوں کے حق کو غصب کیا۔
امام موسیٰ کاظم علیہ السلام کی امامت 35 ورشوں تک تھی۔ اس دوران منصور، ہادی، مہدی اور ہارون جیسے کئی عباسی خلیفاؤں نے شاسن کیا۔ عباسی خلیفاؤں نے امام موسیٰ کاظم علیہ السلام کے ساتھ بہت ادھک کڑھائی برتی، ان کے بہت سے چاہنے والوں کو شہید کیا، امام کے بہت سے چاہنے والوں نے تقیہ کیا، ارتھات ظاہر یہ کیا کہ وہ امام موسیٰ کاظم علیہ السلام کے چاہنے والے نہیں ہیں، تاکہ عباسی خلیفاؤں کی برائی سے سرکشت رہ سکیں۔ عباسی خلیفاؤں دوارا اتپن کی گئی کٹھن پرستھیوں کے باوجود جب بھی اچت افسر ملتا تھا، امام علیہ السلام اسلام کا پرچار پرسار کرتے تھے۔ امام علیہ السلام کھل کر عباسی شاسکوں کا ورودھ نہیں کرتے تھے، لیکن اپنے چاہنے والوں اور انویائیوں کو سدیو عباسی خلیفاؤں کی سرکار کے ساتھ سہیوگ کرنے سے روکتے تھے۔ روایت میں ہے کہ امام نے صفوان جمال نام کے اپنے ایک انویائی کو ہارون کو اپنے اونٹوں کو کرائے پر دینے سے منع کر دیا تھا۔
عباسی خلیفاؤں اور ان کی سرکاروں کے پرتی امام علیہ السلام کا درشٹی کون نیائے پر آدھارت تھا۔ امام انہیں اور ان کی سرکاروں کو اچھی نظر سے نہیں دیکھتے تھے۔ امام مناظرہ ارتھات شاسترارتھ اور ان کی سرکاروں کے ساتھ سہکاریتا نہ کر کے اس بات پر بل دیتے تھے کہ عباسی خلیفاؤں کی سرکار قانونی نہیں ہے، اور اس بات کا پریاس کرتے تھے کہ ان کی سرکاروں کے پرتی لوگوں کا وچار و آستھا کمزور ہو جائے۔ امام موسیٰ کاظم علیہ السلام نے بہت ہی ہوشیاری سے علی بن یقطین کو ہارون کی سرکار میں بٹھا رکھا تھا اور وہ منتری پد پر موجود تھے۔ ہارون جب بھی مسلمانوں کے خلاف کوئی فیصلہ لیتا تھا تو امام علی بن یقطین کے مادھیم سے اوگت ہو جاتے تھے، اور علی بن یقطین سے کہتے تھے کہ ان کے چاہنے والوں اور انویائیوں کی مدد کریں، اور علی بن یقطین بھی ہمیشہ امام کے چاہنے والوں کی مدد کرتے تھے۔
امام موسیٰ کاظم علیہ السلام نے اسلامی جگت کے وبھن کھیتروں کی یاترا کی اور وہاں پر یوگیہ لوگوں کو اپنا پرتندھی نیوکت کیا۔ امام دوارا نیوکت کیے گئے پرتندھتو واسطو میں لوگوں اور امام کے مدھ واسطہ ہوتے تھے۔ پیغمبر اسلام کے پوتر پریجنوں کے چاہنے والے گپت روپ سے امام کے پرتندھیوں سے ملتے اور ان کے مادھیم سے اپنے دھارمک سوالوں کو امام تک پہنچاتے تھے۔ اسی پرکار لوگ امام کے پرتندھیوں کو دھارمک راشی دیتے تھے اور وہ ان راشیوں کو وشیش مارگوں سے امام تک پہنچاتے تھے۔
ساتویں امام موسیٰ بن جعفر کو کاظم بھی کہتے ہیں، اور یہ امام کی سب سے پرسدھ اپادھی ہے۔ کاظم کا ارتھ کروت کو پی جانے والا ہے، جب بھی امام کے ساتھ کوئی درویوہار کرتا تھا تو امام اپنے غصے کو پی جاتے تھے اور اس کے ساتھ پریم پورن برتاؤ کرتے تھے۔ امام کی یہ اپادھی اتنی مشہور ہے کہ بہت سے لوگ ان کی اس اپادھی کو ہی امام کا نام سمجھتے ہیں۔ امام کے اس پرکار کے شالین و پریم پورن ویوہار کو دیکھ کر بہت سے لوگ پیغمبر اسلام اور ان کے پوتر پریجنوں کے انویائی ہو گئے۔
روایت میں ہے کہ ایک بار عمر بن خطاب کے ونش کے ایک ویکتی نے امام موسیٰ کاظم کے سامنے ان کے پوروج حضرت علی علیہ السلام کا اپمان کیا۔ امام کے ساتھ جو لوگ تھے انہوں نے حضرت علی علیہ السلام کا اپمان کرنے والے ویکتی پر حملہ کرنا چاہا، لیکن امام نے ان سب کو ایسا کرنے سے روک دیا اور اس سے پریم پورن ویوہار کیا، یہاں تک کہ اس نے امام کی مہانتا کو سویکار کر لیا۔
شیعہ سنی دونوں کی کتابوں میں آیا ہے کہ امام بہت ونمر اور دانی تھے۔ شیخ مفید امام موسیٰ کاظم علیہ السلام کو اپنے سمے کا سب سے بڑا دانی مانتے اور لکھتے ہیں کہ وہ راتوں کو مدینہ کے نردھنوں کو آٹا اور کھانے پینے کی چیزیں پہنچاتے تھے۔ امام ایسی حالت میں امام موسیٰ کاظم علیہ السلام پوتر نگر مدینہ اور غیر مدینہ کے نردھنوں و غریبوں کو دان کرتے تھے جب ان کی حالت ان سے اچھی نہیں تھی۔ امام اسے بھی دان دیتے تھے جو انہیں کشٹ پہنچاتا تھا، یہاں تک کہ کشٹ پہنچانے والوں کے لیے اپہار بھی بھیجواتے تھے۔
امام موسیٰ کاظم علیہ السلام مہان ایشور کی بہت اپاسنا کرتے تھے۔ وہ اتنی ادھک اپاسنا کرتے تھے کہ ان کی ایک اپادھی عبدالصالح یعنی نیک بندہ۔ امام اتنا ادھک اپاسنا کرتے تھے کہ کارآواس کے کرمی بھی پربھاوت ہو جاتے تھے۔ امام اپریہ حالات میں بھی مہان ایشور کا شکر ادا کرتے تھے، یہاں تک کہ جب ہارون نے امام کو کارآواس میں ڈالنے کا آدیش دیا تب بھی امام نے اپنے پالنہار کا شکر ادا کیا اور کہا کہ ہے پالنہار، تیرا شکر ہے کہ تیری اپاسنا کا ادھک افسر ملا، میرے پالنے والے ہمیشہ تجھ سے اپاسنا کے لیے افسر مانگتا ہوں اور تو نے وہ افسر میرے لیے اپلبدھ کرا دیا ہے۔
امام کے حوالے سے روایت میں آیا ہے کہ ان کے شیعہ ہر ان کی سرکار میں اس شرط کے ساتھ کام کر سکتے ہیں کہ جب وہ لوگوں کے ساتھ بھلائی کریں۔ امام فرماتے تھے کہ شاسک کے ساتھ کام کرنے کا کفارہ لوگوں کے ساتھ بھلائی کرنا ہے۔
روایت میں آیا ہے کہ ایک بار ابو حنیفہ امام جعفر صادق کی سیوا میں آئے، انہوں نے امام جعفر صادق علیہ السلام سے سوال کرنے کے بجائے ان کے بیٹے یعنی امام کاظم علیہ السلام سے پوچھا۔ اس وقت امام کاظم علیہ السلام 5 سال کے تھے۔ انہوں نے جو سوال امام سے پوچھا اس میں سے ایک یہ تھا کہ انسان جو گناہ کرتا ہے وہ ایشور کی اور سے ہے یا بندے کی اور سے۔ امام نے جواب میں فرمایا، اگر آپ ایشور کی اور سے ہیں اور اس میں بندے کی کوئی بھومیکا نہیں ہے تو ایسی حالت میں ایشور دوارا بندے کو دنڈت کرنا صحیح نہیں ہے۔ اگر کسی پاپ کو ایشور اور بندے دونوں نے مل کر انجام دیا ہے تو ایسی حالت میں ایشور مضبوط و شکتیشالی بھاگیدار ہے، اور یہ صحیح نہیں ہے کہ شکتیشالی شریک کمزور شریک کو دنڈت کرے جبکہ گناہ میں دونوں شامل ہیں، اور اگر پاپ کیول بندے نے کیا ہے اور اس میں ایشور شامل نہیں ہے تو ایشور اس پاپ کے لیے چاہے تو بندے کو دنڈت کرے یا اسے معاف کر دے۔ ابو حنیفہ نے جب امام موسیٰ کاظم کی زبان سے یہ جواب سنے تو انہوں نے کہا کہ میرے لیے کافی ہے، اور وہ امام جعفر صادق علیہ السلام کے پاس سے چلے گئے۔
بہرحال امام موسیٰ کاظم علیہ السلام ہارون رشید کی بھیاوہ جیل میں تھے اور 183 ہجری قمری میں انہیں زہر دے کر شہید کر دیا گیا۔ آج کے دن پورا اسلامی سماج شوکاکل ہو گیا۔
تو دوستو، کارکرم کا سمے سماپت ہوا، ہمیں اجازت دیجیے۔
Thank you.
दोस्तों, कार्यक्रम उज्जवल भविष्य की एक अन्य कड़ी के साथ आपकी सेवा में हाजिर हैं। मोहम्मद मेहदी का सलाम स्वीकार कीजिए। इस कार्यक्रम में हम पहलवी शासन काल में ईरान की स्थिति और उस समय के ईरानी समाज में असंतुलित विकास की चर्चा करेंगे। ईरान के इस्लामी क्रांति की उपलब्धियों में से एक महत्वपूर्ण उपलब्धि उसकी राजनीतिक उपलब्धि है। इस्लामी क्रांति से पहले ईरान में राजशाही शासन था, जो अपनी रक्षा और मजबूती के लिए बाहरी शक्तियों पर निर्भर था। ईरान के अंतिम शासक मोहम्मद रजा पहलवी और उसके पिता की जनता के बीच कोई लोकप्रियता नहीं थी, इसलिए वे सेना के विस्तार और उसे सशक्तिकरण के लिए पूरी तरह से पश्चिम पर निर्भर थे। इतिहास गवाह है कि दोनों ही शासकों ने सेना की मदद से सत्ता हासिल की और उसी के भरोसे शासन किया। मोहम्मद रजा पहलवी ने हथियार और सैन्य उपकरण खरीदने के लिए अरबों डॉलर खर्च किए, जबकि ईरान के कई इलाकों में जीवन के लिए बुनियादी सुविधाएं भी उपलब्ध नहीं थीं। ईरान की आधी आबादी से अधिक पढ़ी लिखी नहीं थी। ईरान के एक बड़े भाग में पीने के लिए साफ पानी तक नहीं था और स्वास्थ्य की बुनियादी सुविधाएं उपलब्ध नहीं थीं। अमेरिकी रणनीतिकार माइकल लिडिन का इस संदर्भ में कहना है कि अमेरिका ईरान से तेल खरीदने के लिए जो डॉलर खर्च करता था, उसमें से हर डॉलर के बदले $2 ईरान को हथियार बेचकर वापस लौटा लिया करता था। इसका मतलब यह है कि तेल से होने वाली आमदनी का ईरान की जनता को कोई फायदा नहीं होता था, बल्कि अमेरिका से हथियार खरीदकर मुल्क पर कर्ज का बोझ बढ़ जाता था। राजशाही ईरान की आर्थिक नीतियों के परिणाम स्वरूप देश पूर्ण रूप से बाहरी शक्तियों पर निर्भर था और घरेलू आर्थिक और कृषि नष्ट हो गए थे। 5.5 मिलियन बैरल से अधिक तेल के निर्यात और उससे होने वाली बेतहाशा आमदनी के कारण पहलवी शासन को उद्योग और कृषि में निवेश करने में कोई खास दिलचस्पी नहीं थी और उसे विदेशी वस्तुओं के आयात में अधिक रुचि थी। जिन उद्योगों में सीमित पैमाने पर निवेश होता भी था तो वो असेंबलिंग पर होता था और सभी कलपुर्जों को आयात किया जाता था। पहलवी शासन के बारे में तत्कालीन वरिष्ठ अधिकारी मोहम्मद अली अंसारी का कहना है कि अगर क्रांति न हुई होती तो कुछ समय तक ईरान का आर्थिक और सामरिक विकास होता, लेकिन कई कारणों की वजह से वो जारी नहीं रह सकता था। उसमें से एक बहुत ही अहम कारण यह है कि शासक तबका खुद को मालिक और जनता को अपनी रियाया समझता था, लेकिन ईरानी राष्ट्र को इस तरह का विकास स्वीकार नहीं था। इस्लामी क्रांति से पहले शाही परिवार से ईरानी जनता की नफरत की गहराई को समझने के लिए इस बात को समझना होगा कि ईरानी लोग देश की संपत्ति की लूटमार और बर्बादी से इतना आहत थे कि जब शाही सत्ता के खिलाफ देश में आंदोलन शुरू हुआ तो लोगों ने इसमें बढ़ चढ़कर भाग लिया। दौलत जमा करने की शाही सरकार की भूख मिटती ही नहीं थी। रजा खान गुंडागर्दी और ताकत के बल पर बहुत कम कीमत में लोगों की संपत्ति को जब्त कर लिया करता था। मोहम्मद रजा ने भी जब से सत्ता संभाली तो दौलत जमा करने के चक्कर में पड़ गया। एक अनुमान के मुताबिक अकेले 1973 से 1976 के बीच सरकारी अधिकारियों का कमीशन $1 बिलियन से अधिक हो गया था। दूसरी ओर नेशनल ऑयल कंपनी गुप्त रूप से और स्थायी रूप से शाह के व्यक्तिगत खाते में बड़ी मात्रा में धन जमा किया करती थी। शाह के भाई बहन और उनके सहयोगी भी कई घरेलू कंपनियों में प्रमुख शेयर करता थे। इस तरह से वे ईरानी जनता के करोड़ों डॉलर अपनी जेबों में भर लिया करते थे। न्यूयॉर्क टाइम्स लिखता है, अकेले शाह के बाट का मूल्य $1 बिलियन से अधिक था और अंतिम 2 वर्षों में शाही परिवार ने $2 बिलियन से $4 बिलियन के बीच अमेरिका स्थानांतरित किए थे। 1970 के दशक की शुरुआत में ऑयल शॉक्ड और तेल की कीमतों में वृद्धि के बाद मोहम्मद रजा पहलवी ने देश और विदेशों में अलग अलग بہانوں سے اپنی اور اپنے سمبندیوں کی دولت میں اضافہ کیا اور اچل سمپتی اور محلوں میں وردھی کی۔ 1958 میں شاہ نے اپنے ایک درباری منتری کے سجھاؤ پر آرتھک گتیویدھیوں کے دکھاوے کے لیے پہلوی فاؤنڈیشن نامک ایک آرتھک سنگٹھن کی استھاپنا کی۔ اس فاؤنڈیشن نے استھتی کا فائدہ اٹھاتے ہوئے جوئے کے اڈوں، نائٹ کلبوں اور سویدھاؤں پر ایکادھکار جمع کر ان کے وشیش استعمال، لین دین، ادیوگ اور ریڑ، ڈرگس، پراچین وستوں کی تسکری آدی جیسی اوید گتیویدھیوں سے پہلوی پریوار کو پرچور ماترا میں وتیا سنسادھن پردان کیے۔ امریکی میڈیا نے 1979 میں محمد رضا شاہ کی سمپتی کا آنکڑا پیش کرتے ہوئے اسے 35 ارب ڈالر بتایا تھا۔ محمد رضا شاہ کی جڑواں بہن اشرف پہلوی نے بھی غیر قانونی طریقے سے اور اپنی استھتی کا غلط فائدہ اٹھاتے ہوئے کافی دھن اکٹھا کر لیا تھا اور وہ پہلوی پریوار اور دنیا کے سب سے امیر لوگوں میں سے ایک بن گئی تھی۔ پہلوی شاسن کا آرتھک درشٹکون راجکماروں، راجکماریوں، درباری لوگوں، سینا پرمکھوں اور ساواگ کو مہتو دینے پر آدھارت تھا۔ سارجنک دھن کو اچت روپ سے وترت نہیں کرنے کے کارن سرکار سے سمبند ایک وشیش ورگ کا آرتھک وکاس ہوتا رہا۔ ایران کے تتکالین پردھان منتری ہویدا نے کہا تھا کہ اسلامی کرانت کی سفرتا سے ایک سال پہلے تک اسمبلڈ اور آیات ادیوگ بڑے پیمانے پر دربار سے جڑے پریواروں کو دے دیے گئے تھے، جنہوں نے پہلوی شاسن پر نربھر پونجی پتی ورگ کا گٹھن کیا تھا۔ ایرانی سماج کے سبھی استمبھوں، ارتھ ویوستھا، راجنیتی اور سنسکرت پر شاہ پہلوی کا ورچسو دھن کے سمانانتر وترن کے انکول نہیں تھا۔ شاہ اور اس کے درباری دیش اور ودیشوں میں بھاری خرچیلی یاترائیں کر کے دیش کے بجٹ پر بھاری بوجھ ڈال دیا کرتے تھے۔ 1969 میں ایران کی کل آمدنی قریب 1 ارب ڈالر تھی۔ اس وقت محمد رضا شاہ نے امریکہ کی یاترا پر 2 لاکھ ڈالر خرچ کیے تھے۔ 1970 کے دشک میں تیل کی قیمتوں میں اچھال آنے کے بعد ان یاتراؤں کا خرچ دسیوں گنا بڑھ گیا تھا۔ ادھارن سوروپ شاہ کی بہن اشرف پہلوی نے 1978 میں امریکہ کی ایک یاترا کے دوران 5 لاکھ ڈالر خرچ کیے تھے۔ ایران کی غریب جنتا کی دولت کی لوٹ صرف شاہی پریوار تک ہی سیمت نہیں تھی۔ محمد رضا پہلوی ودیشی ادھیکاریوں، شاسکوں اور ان کے پریجنوں اور ان کی رکھیلوں پر بہت ادھک خرچ کیا کرتا تھا اور انہیں قیمتی اپہار دیا کرتا تھا۔ افغانستان، گریس، البانیا اور بلغاریہ کے اپدست راجاؤں اور ان کی پتنیوں سے لے کر امریکی اور یورپی ادھیکاریوں تک اور یہاں تک کہ درباریوں اور اپنی مہیلا دوستوں پر شاہ ایرانی جنتا کی سمپتی کو خوب لٹاتا تھا۔ ایرانی جنتا کی سمپتی کی لوٹ پہلوی شاہی پریوار ایسے استھتی میں کر رہا تھا کہ ایران کی آدھی سے ادھک آبادی گاؤں اور بڑے شہروں و اپ نگروں میں غریبی میں جی رہی تھی۔ ادھکانش گاؤں اور شہروں میں عام سویدھاؤں کا ابھاؤ تھا اور لوگوں کے لیے کسی طرح کی کوئی سکھ سویدھا نہیں تھی۔ اس غریبی کی جھلک کو دیکھنے کے لیے ہمیں راجدھانی سے دور جانے کی ضرورت نہیں پڑے گی، صرف اتری تہران میں استھت شاہ اور شاہی پریوار کے محلوں سے کچھ کلومیٹر دوری پر دکشنی تہران میں اسے دیکھا جا سکتا تھا۔ محمد رضا پہلوی کی دوسری بیوی سریا اسفند یاری نے اس سندرب میں لکھا ہے، تہران کے دکشی علاقوں میں کھلی نالیوں میں بہتا ہوا گندا پانی اور بدبودار پانی دیکھا جا سکتا تھا، جہاں آوارہ کتے گندگی اور کچرا ادھر ادھر پھیلا دیا کرتے تھے۔ بھوکے اور اپاہج بچے اور مہیلائیں جھوپڑیوں میں جیون ویتیت کیا کرتے تھے اور شکایت کرنے تک کی ان میں طاقت نہیں تھی۔ कुल मिलाकर कहा जा सकता है कि ईरान की अधिकांश जनता भ्रष्टाचार, फजूल खर्ची, आर्थिक अत्याचार और भुखमरी का शिकार थी। उदाहरण स्वरूप, शाही शासनकाल में आर्थिक नीतियों का नतीजा ये निकला कि ईरान, जो उस समय तक खाद्य पदार्थों में आत्मनिर्भर था, खाद्य पदार्थों का एक आयातकर्ता देश बन गया, जबकि बड़ी संख्या में बेरोजगार लोगों ने शहरों की ओर पलायन करना शुरू कर दिया, इसलिए गांव के गांव खाली हो गए। इस्लामी क्रांति की सफलता ने लोगों की स्थिति में बड़ा बदलाव किया, जिसका हम अगली कड़ी में चर्चा करेंगे। तो श्रोताओं, इसी के साथ हमारा आज का ये कार्यक्रम यहीं पर समाप्त होता है। अनुमति दें, खुदा हाफिज। ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज़। श्रोताओ, अभी आप सुन रहे थे साप्ताहिक कार्यक्रम उज्ज्वल भविष्य, और अब समय मुख्य समाचारों के सारांश का। रॉयटर्स ने दावा किया है कि रूस के 1000 सैनिक मारे गए हैं। दोनबास में यूक्रेन के सैकड़ों सैनिकों ने हथियार डाल दिए हैं। स्वीडन और फिनलैंड ने नेटो में शामिल होने के संबंध में अपने दृष्टिकोणों को बयान किया। रूस ने कहा है कि पश्चिम के साथ कूटनीतिक संबंधों की कोई जरूरत नहीं है। अली शमखानी का कहना है कि विश्व के युद्धों और संकटों की जिम्मेदारी पश्चिम पर आती है। अमेरिकी राष्ट्रपति जो बाइडेन ने यूक्रेन के लिए तत्काल सैन्य सहायता का ऐलान किया है। तो श्रोतो, इसी के साथ हमारा ये कार्यक्रम यहीं पर समाप्त होता है। ताज़ा समाचारों से अवगत होने के लिए हमारी वेबसाइट देखना ना भूलें, पता है parstoday.com/hi। तो श्रोतो, इसी के साथ हमारा ये कार्यक्रम यहीं पर समाप्त होता है। शुभकामनाओं के साथ आपसे विदा चाहते हैं, खुदा हाफिज़।